अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ, म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 7:45 बजेसम्म रेडियो जागरण 93.6 MHz भुटुलबाट सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insekonline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले मानव अधिकारको दृष्टिकोण र न्याय सम्पादनको हिसाबले 2021 को समीक्षा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा मानव अधिकारको दृष्टिकोण र न्याय सम्पादनको हिसाबले 2021 कस्तो रह्यो, सो विषयमा नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठसँग गरिएको कुराकानी।
कोविडको कारणले राज्यबाट उपयुक्त स्वास्थ्य सुविधा प्राप्त नगरेको कारणले धेरै व्यक्तिहरूले ज्यान गुमाउनु परेको जुन विषय छ, यो नै एकदमै दर्दनाक विषय पनि थियो मानव अधिकारको दृष्टिकोणले।
मानव अधिकारको आधारभूत आवश्यकता परिपूर्तिको हिसाबले 2021 को समीक्षा गर्दा कस्तो अनुभूति रह्यो, मौलिक हक कार्यान्वयनका हिसाबले कस्तो रह्यो, महिला अधिकार कर्मी कमला पन्तसँग गरिएको कुराकानी।
विद्यार्थीहरू नै संक्रमित हुनुपर्ने अवस्था र विद्यार्थीहरूको गुणस्तरीय शिक्षा नपाएको अवस्थाहरू पनि भयो र त्यही पनि केही सुधार चाहिँ आएको चाहिँ पाइयो।
साथमा मानव अधिकारको प्रत्याभूति र मौलिक हकको कार्यान्वयनको हिसाबले 2021 कस्तो रह्यो, मानव अधिकारको संस्कृतिको विकासका लागि 2022 गर्नुपर्ने कामका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज शाखाका प्रमुख झंकर रावलसँग गरिएको कुराकानीलाई समेत आजको कार्यक्रममा समेटेका छौं।
365 दिन अथवा 24 घण्टा ह्युमन राइट भन्ने हुन्छ, संविधान र कानूनले जुन जिम्मेवारी दिएको छ, आफ्नो तर्फबाट विषयगत जिम्मेवारी छ, त्यो सबैले रेगुलरली योजनाबद्ध ढंगले सम्पादन गर्नुपर्ने हुन्छ।
मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.insekonline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। कार्यक्रममा अब प्रस्तुत गर्छौं मानव अधिकारको दृष्टिकोण र न्यायको हिसाबले 2021 समीक्षाका सन्दर्भमा केन्द्रित रहेर तयार पारिएको रेडियो सामग्री। मानव अधिकारको दृष्टिकोणले 2021 नागरिक तथा राजनीतिक अधिकारको अवस्था सन्तोषजनक रहे पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था दयनीय रह्यो। कोविडका कारण आम नागरिकले स्वास्थ्यको अधिकारको उपभोग गर्न पाएनन्, जसका कारण धेरै नागरिकले उपचार नपाएर ज्यान गुमाउनु परेको तितो यथार्थ 2021 भोग्नु पर्यो। दीर्घ रोगीहरू जसले नियमित औषधि खानुपर्ने बिरामीहरू थिए, उनीहरूले उपचार नपाएका कारण ज्यान गुमाउनु पर्यो। बाल बालिकालाई दिइने नियमित खोपहरू नियमित रूपमा सञ्चालन गर्न सकिएन, तथापि यो वर्ष कतिपय पालिकाहरूले केही राम्रा अभ्यासहरू पनि गरेका छन्। कोविडका कारण बाल बालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित हुन पर्यो, हरेक क्षेत्रलाई थिलो थिलो पार्यो, जसले गर्दा न्याय सम्पादनको हिसाबले पनि यो वर्ष त्यति सन्तोषजनक पाइएन। 2021 पूरा गर्न र सम्बोधन गर्न नसकिएका विषयहरूलाई आगामी वर्ष 2022 अघिल्लो वर्षका सिकाइहरूलाई प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढ्न सकियो भने मानव अधिकार संस्कृतिको विकासमा टेवा पुग्न सक्छ। त्यसका लागि तिनै तहका सरकारले समयमै ध्यान दिन जरुरी छ।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाच्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब लागौ मानव अधिकारको दृष्टिकोण र न्याय सम्पादनको हिसाबले 2021 कस्तो रह्यो सो विषयमा नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ।
सर्वप्रथम सबै श्रोताहरूलाई नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छु र 21 सरर हेर्दाखेरि अब सबैभन्दा ठुलो मानव अधिकारको दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण विषय स्वास्थ्यकै रह्यो किनभने हामीले युगकै एकदमै जटिल समस्यालाई नै हामीले 2020 कोभिड संसारभरि आएको भए तापनि 2021 त्योभन्दा डरलाग्दो अवस्था भयो र यो 2020 कोभिड भन्दा 2021 कोभिडको कारणले राज्यबाट उपयुक्त स्वास्थ्य सुविधा प्राप्त नगरेको कारणले धेरै व्यक्तिहरूले ज्यान गुमाउनु परेको जुन विषय छ यो नै एकदमै दर्दनाक विषय पनि थियो मानव अधिकारको दृष्टिकोणले। यो एउटा दुःखद पहल एउटा घटना पनि मैले यसलाई मानेको छु। एउटा राम्रो पक्ष पनि अब यसबाट जोडेर हेर्दाखेरि 2021 जस्तो 2020 कोभिड आयो 2020 कसैले पनि भ्याक्सिन पाएको थिएन भ्याक्सिन आइसकेको पनि थिएन र 21 लगभग नेपालका सबै नागरिकहरूले लगभग यो 21 जुन कोभिडको जुन भ्याक्सिन लगाउनु पायो यो एउटा राम्रो पक्ष थियो। यो राज्यको तर्फबाट जुन भएको पहल र प्रयास यो राम्रो पक्ष पनि थियो। समग्रमा हेर्दाखेरि 2021 मानव अधिकारको दृष्टिकोणले मान्छेको सबैभन्दा ठुलो कुरा भनेको जीवन स्वास्थ्यको कुरा हुन्छ। स्वास्थ्यको समस्या नै अब सबैभन्दा ठुलो जटिल समस्या भएको हुनाले यससँग जोडिएका धेरै कुराहरू प्रभावित भए। व्यक्तिहरूले रोजगार गुमाउनु पर्ने अवस्था भयो, समस्या पनि भयो, आफ्नो परिवारजन पनि गुमाउनु पर्ने अवस्था भयो। यसले हरेक सेक्टर न्याय सम्पादनको प्रक्रियासम्ममा पनि यो समस्याले प्रभावित गर्यो। त्यसकारण 2021 समग्रमा कारण कोभिडकै भए पनि यसले सबै क्षेत्रलाई चाहिँ नराम्रोसँग प्रभावित गर्यो।
यहाँले यसो भनिरहँदाखेरि के गरेको भए अथवा कस्तो खालको हाम्रो प्रतिकार्य योजना भएको भए यति धेरै कोभिडकै कारणले पनि हरेक क्षेत्र थला पर्थेन होला, आम नागरिकको ज्यान अलि जोगाउन सकिन्थ्यो होला भन्ने लाग्छ। छोटकरीमा बताइदिनुहोस् न।
यसमा सबभन्दा ठुलो समस्या राज्यको तर्फबाट जुन कुरा हुन पर्थ्यो त्यो अक्सिजन अभावको कुरा नै। कोभिडको कारणले संक्रमित भएकाहरूको उपचार त एउटा नियमित प्रक्रिया थियो तर सबैभन्दा ठुलो यसको प्राण भनेको चाहिँ अक्सिजनमा थियो। जुन अक्सिजन अभावको कारणले गर्दाखेरि अकालमा कोभिड त धेरै व्यक्तिलाई भयो तर धेरै संख्यामा कोभिड भएको आधारमा धेरैको मृत्यु नभए तापनि जतिको मृत्यु भएको छ तमाम मृतकहरूको मृत्युको कारण राज्यबाट चाहिँ जुन अक्सिजन अभावलाई आपूर्ति गर्न नसकेको कारणले पनि भयो जस्तो मलाई लाग्छ।
हजुर, 2021 समीक्षा गरिरहँदाखेरि 2022 संघारमा पनि छौँ। 2022 हेर्दाखेरि मानव अधिकारको दृष्टिकोणले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार नागरिकले प्रत्याभूत गर्ने गरेर अबको बाटो कस्तो हुनुपर्छ भन्नुहुन्छ अन्तिममा?
हजुरले जुन जोड्नुभयो मानव अधिकारको कुरा यसमा राजनीतिक अधिकारलाई पनि जोडेर हेर्नुपर्छ किनभने 22 चाहिँ 21 भन्दा फरक छ। के मानेमा भन्दा राज्यले यदि बैमानी गरेन भने आवधिक निर्वाचन सन् 2022 हुनुपर्छ र यो हुनै पर्छ र यो मानव अधिकारको दृष्टिकोणले एउटा मानव अधिकार रक्षकको लागि पनि यो एउटा अवसर पनि छ। यो निर्वाचन आम निर्वाचन स्थानीय तहको निर्वाचन एउटा अवसर पनि छ, चुनौती पनि छ, यो एउटा कुरा रह्यो। र कोभिडको विषयमा पनि म के भन्न चाहन्छु भने पोस्ट कोभिड समस्याहरू देखिरहेको छ। एउटा ओमिक्रोनको आउन सक्ने जोखिम र समस्या पनि छ 2022 भनेपछि 2021 जुन कोभिडको समस्याबाट जसले ज्यान त जोगाउनु भयो तर पोस्ट कोभिडको अहिले स्वास्थ्य सम्बन्धी जुन समस्याहरू छ त्यो समस्यामा पनि राज्य त्यति प्रभावकारी ढङ्गले लागेन जस्तो मलाई लाग्छ। 22 त्यो मानेमा पनि चुनौतीपूर्ण छ र अर्को कुरा चाहिँ कोभिडसँगै जोडेर हेर्दाखेरि 22 जुन भ्याक्सिन 21 दियो त्यसको पनि एक वर्षको म्याद हुन्छ। अब 22 फेरि नयाँ अब दोस्रो कुरा गरिसकेपछि त्यसको म्याद सिद्धिएपछिको जुन भ्याक्सिनको जुन कुरा छ मानव अधिकारको दृष्टिकोणले राज्यले त्यसतर्फ पनि विशेष ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ। 2021 मानव अधिकारको दृष्टिकोण र न्याय सम्पादनको हिसाबले समीक्षा गर्दै हुनुहुन्थ्यो। अब सुनौ मानव अधिकारको आधारभूत आवश्यकता परिपूर्तिको हिसाबले 2021 समीक्षा गर्दा कस्तो अनुभूति रह्यो, मौलिक हक कार्यान्वयनका हिसाबले कस्तो रह्यो? महिला अधिकार कर्मी कमला पन्थ।
2021 हामीले धेरै कुराहरू गुमाएको अवस्था, धेरै अधिकारका क्षेत्रहरूमा राज्यले धेरै गर्नुपर्ने जिम्मेवारीबाट पछिएका र नजानेका कुराहरू चाहिँ हामीले पाएका छौँ। 2021 पनि हाम्रो कोभिडको चपेटामा परेको हुनाले कोभिडको बेलामा हामीले केही स्वास्थ्यका सेवाहरू उपलब्ध गर्ने मौका चाहिँ पायौँ तर जति पनि स्वास्थ्यबाट वञ्चित भएका र कोभिडको स्वास्थ्य उपचारको लागि सेवा प्राप्त गर्ने समुदाय थियो त्यो समुदायसम्म चाहिँ राज्य पुग्न नसकेको अवस्था चाहिँ हामीलाई थियो। किन भन्दाखेरि हामीसँग कुनै पनि तथ्याङ्क थिएन, तथ्याङ्कको अभाव थियो र त्यो तथ्याङ्कको आधारमा कसरी कार्यक्रम बनाउने र कसरी त्यो वर्गसम्म पुग्ने भन्ने कुराको सरकारसँग ग्रान्ड प्लान नभएको कारणले गर्दाखेरि हामीले धेरै स्वास्थ्यका अधिकारहरू गुमाएको अवस्था छ। त्यसै गरी बालबालिकाको शिक्षाको कुरा गर्नुहुन्छ भने शिक्षाको अवस्था पनि त्यस्तो नै थियो र जति पनि सरकारले गर्न सक्ने गर्नुपर्ने कुराहरू थियो तिनै तहको सरकारले योजनाबद्ध गर्न नसकेको कुराहरू हामीले पाएका छौँ र त्यसको लागि मानव अधिकारको रक्षकको नाताले र मानव कर्मीको नाताले धेरै इस्युहरू उठान गर्दा गर्दै पनि कतिपय अवस्थामा विद्यार्थीहरू नै संक्रमित हुनुपर्ने अवस्था र विद्यार्थीहरूको बालबालिकाहरूको शिक्षाको गुणस्तरीय शिक्षा नपाएको अवस्थाहरू पनि भयो र त्यही पनि केही सुधार चाहिँ आएको चाहिँ पाइयो। त्यस पछाडिका दिनहरूमा विभिन्न अस्पतालहरूमा कोभिडको बिरामीहरूलाई गर्ने व्यवहार उहाँहरूले पाउने सुविधाहरूको चाहिँ बिस्तारै सुधार आएको चाहिँ हामीले पायौँ, तर हामीले सोचे जति चाहे जति राज्य जिम्मेवार हुनुपर्ने आएको छ।
जस्तो यहाँले 2021 धेरै कुराहरू गुमाएको कुरा गरिरहँदाखेरि के गर्या भए यति धेरै क्षति बेहोर्नु पर्थेन होला, तीन तहका सरकारले यो कुरा गर्दा भए क्षति कम हुन्थ्यो होला, यहाँहरू जस्तो अभियन्ताहरूले पनि यो गरे भए क्षति कम हुन्थ्यो कि भन्ने केही लाग्छ?
यसमा त मजाले यसको बारेमा सोचेर योजनाबद्ध रूपमा काम गर्न सकिन्थ्यो। तीन तहको सरकारले नै अहिलेको फोकस भनेकै स्वास्थ्यको कुरा थियो र बालबालिकाको शिक्षाको कुराहरू थियो। त्यो सँगसँगै विदेशमा काम गर्न बर्डर पारी गएकाहरूको आवागमनको अधिकारमा पनि हामीले चाहिँ धेरै क्षतिहरू भोग्यौँ, किनकि उहाँहरूले जागिर गुमाएर काम गुमाएर आफ्नो देशमा फर्किने क्रममा गरेका व्यवहारहरू, उहाँहरूले पाउने सुविधाहरू, उहाँहरूले पाउने सम्मानहरू होइन त्यो पनि पाइएन कि। त्यसले गर्दाखेरि सबैभन्दा पहिला तथ्याङ्क हामीसँग स्पष्ट हुनु पर्थ्यो। त्यतिखेर हामीले 20 पनि त्यो भोगेका थियौँ तर 21 पनि हामी सुधारिएनौँ। हामीसँग कति नागरिक हाम्रा यो देशदेखि बाहिर गएका छन् र कति फर्किने चान्सेसहरू छ र उहाँहरूलाई के कस्ता व्यवस्थाहरू गर्नुपर्छ, त्यसको लागि को जिम्मेवार हुने? स्थानीय सरकार जिम्मेवार हुने, केन्द्रीय सरकारले, संघीय सरकारले कति बजेटहरू एलोकेट गर्ने, होइन ओडा ओडालासँग के काम लगाउने भन्ने त हामीले योजना बनाउन सक्थ्यौँ। त्यो पनि हामीसँग भएन र हेपाजार्डले कामहरू भए, कसैले सुविधा चाहिँ नपाएको भन्न मिल्दैन, पाउनु भयो तर व्यवस्थित रूपमा संयमित रूपमा जुन वर्गमा जानुपर्ने थियो, जुन वर्गलाई चोट परेको थियो त्यो वर्गलाई समेटिने गरी चाहिँ कामहरू भएको पाइँदैन। यो सँगसँगै कैदीबन्दीहरूको अवस्था हेर्नुहुन्छ भने अझै व्यापक थियो। कैदीबन्दीहरूलाई पनि जेलभित्रै धेरै कोभिडको बिरामीहरू भएर उहाँहरूलाई आपत परेको कुराहरू पनि हामीले पायौँ। व्यवस्थित गर्न पनि नसकिने हामीसँग थुप्रो होटेलहरू थिए, थुप्रो हामीसँग सरकारी भवनहरू थिए, ती भवनहरूलाई कसरी व्यवस्थित गर्ने? 20 अनुभवले 21 अझ राम्रो बनाउने भन्ने कुराहरू चाहिँ गभर्मेन्टमा राम्रो प्लानिङ नभएको र मानव अधिकार कर्मीले उठान गर्दा गर्दै पनि त्यसलाई व्यवस्था गरिएको चाहिँ हामीलाई त्यो अनुभव।
कुराकानीको अन्तिममा छौँ, अब 2021 हामीले बिर्सेका अथवा छोडेका, हाम्रो ध्यान नपुगेका कुराहरूलाई 2022 पुरा गर्नको लागि के गर्न जरुरी देख्नुहुन्छ?
2022 हामीले हेर्नुपर्ने यिनै कुराहरू हुन्। सबैभन्दा पहिला त स्वास्थ्यको सेवा नपुगेका वर्गहरूमा कसरी पुगाउने भन्ने कुराहरूको योजनाबद्ध रूपमा संघीयदेखि प्रदेशदेखि स्थानीयदेखि वडासम्मको एउटा योजना बन्नु पर्यो। दोस्रो कुरा चाहिँ अब चुनावको लहर आएको छ होइन, अब आगामी चुनावहरूमा चाहिँ अझै पनि पछाडि पारिएका वर्गहरूलाई म्यानिपुलेट गर्ने कुराहरूदेखिले उहाँहरूले पाउने सुविधाहरूबाट वञ्चित गरिने कुराहरू चाहिँ धेरै हाई चान्सेसहरू हुन्छ। त्यो अवस्थालाई पनि मध्यनजर गरेर काम गर्नुपर्ने आवश्यकता देखिन्छ र सँगसँगै अब यो महामारीको बेलामा महिला हिंसा भनेको छाया महामारी भनेर युएनले घोषणा गरिसकेको अवस्थामा अझ बढी प्रताडित हुने वर्ग भनेको महिला र बालबालिकाहरू भएको हुनाले उहाँहरूको सेवा सुविधाको लागि सरकार कटिबद्ध हुनुपर्छ।
उहाँ हुनुहुन्थ्यो महिला अधिकार कर्मी कमला पन्थ, 2021 अनुभूति सुनाउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ मानव अधिकारको प्रत्याभूति र मौलिक हकको कार्यान्वयनको हिसाबले 2021 कस्तो रह्यो, मानव अधिकारको संस्कृतिको विकासका लागि 2022 गर्नुपर्ने कामका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज शाखाका प्रमुख झंकर बहादुर रावल।
राष्ट्रिय मानव अधिकार आयोगले काम गर्दै जाँदा 2021 मानव अधिकारको दृष्टिकोणबाट हेर्दाखेरि नागरिकको बाँच्नु पाउने अधिकार हो। स्वास्थ्यसँग सम्बन्धित कोभिडले आम नागरिकहरू त्रसित भएको अवस्था थियो, त्यसमा पनि जोखिममा रहेका समुदायहरू छन्। ज्येष्ठ नागरिक, महिला, बालबालिका, जनजीविकामा पनि पछाडि छन्, जसको दिनहुँ रोजी रोटीको सवाल छ। त्यसै गरेर जो दूरदरारमा रहेका नागरिकहरू छन् तिनीहरू सबैभन्दा बढी त्रसित हुनु पर्यो र धेरैले स्वास्थ्य सेवाबाट पनि वञ्चित हुनुपर्ने अवस्था आयो कोभिडको कारणले गर्दाखेरिमा। साथसाथै जो आप्रवासमा रहेका नागरिकहरू छन् पनि आफन्तसँग भेट्ने जनजीविकाका कुराहरू छन् त्यो पनि सहज रूपमा भएन। धेरै युवाहरू भारत आप्रवासनमा रहेका छन् उहाँहरूले पनि अब सीमा क्षेत्रहरूमा धेरै शास्ति बेहोर्नु पर्ने अवस्थाहरू आयो र विभिन्न पेसा व्यवसायहरू पेसा व्यवसायबाट दैनिकी चलाउँछन् श्रमिकहरू छन् उहाँहरूको कठिनाई भयो। त्यसै गरी राज्यले सम्पादन गर्नुपर्ने जुन नियमित कामहरू छन् जस न्यायका कुराहरू गर्छ त्यो बिचमा पनि धेरै आपराधिक घटनाहरू जस्तो महिला हिंसाका घटनाहरू ती घटनाहरू पनि रहे। यद्यपि राज्य संघ प्रदेश र स्थानीय तहबाट प्रयासहरू भए यद्यपि तर समन्वय जति हुनु पर्थ्यो त्यो हुन सकेन। त्यसैले गर्दाखेरिमा जो राज्यले दैनिक सम्पादन गर्नुपर्ने विकास आयोजनाहरू हुन् त्यसै गरेर अरू रोजगारीका कुराहरू हुन् शान्ति सुरक्षा कुराहरू हुन् असहजता भयो। त्यो हुनाले हामीले 2021 फर्केर हेर्दाखेरिमा त्यति सहज वातावरण थिएन। आम नागरिकहरूको दैनिक जीवन हो त्यो सहज रूपमा रहेको अवस्था हामीले पाउन सकेनौ। मलाई आशा छ जस राजनीतिक रूपमा पनि विभिन्न किसिमका घटनाक्रमहरू पनि भए जसले गर्दाखेरिमा राज्यको ध्यान जुन दिशातर्फ जानु पर्थ्यो नागरिकको मानवाधिकार संरक्षण गर्ने दिशातर्फ जुन किसिमले सहज रूपमा जानु पर्थ्यो ध्यान केन्द्रित गर्नु पर्थ्यो त्यो तिनटै सरकारहरूको बीचमा चाहिँ आपसी समन्वय र तालमेलको अभावले पनि रेगुलर कामहरू पनि प्रभावित भएको अवस्था हामीले पायौँ।
यहाँले यसो भनिरहँदाखेरि 2021 निहाल्दाखेरि मानव अधिकारको दृष्टिकोणले हेर्दाखेरि त्यति सहज स्थिति थिएन। कोरोनाको एक खालको हुटुटी थियो मान्छेको जीवन र मरणसँगको अवस्था थियो। त्यस्तो अवस्थामा राम्रो व्यवस्थापन गर्न सकिन्थ्यो यी कुराहरूमा ग्याप भए तीन तहका सरकार बीचको समन्वयको अभावका कारणले पनि केही समस्याहरू उत्पन्न भए र अझै राम्रो यो गरिएको भए यो राम्रो गराउन सकिन्थ्यो भन्ने के लाग्यो यहाँहरूको अनुगमनको क्रममा?
मुख्य कुरा के हो भने सरकारहरूले पूर्व तयारीका कुराहरू जस्तो गत वर्ष हामीले देख्यौँ बाढी पहिरोबाट पनि नदी किनाराका बसोबास गर्ने अथवा जुन अलि जोखिम रहेको ठाउँमा बसेका बस्तीहरू पनि बाढी पहिरोकोले गर्दाखेरि धेरैको ज्यान गुमाउनु पर्यो राष्ट्रले छोटो ठुलो क्षति देहोर्नु पर्यो। वर्षा सिजनमा धानहरू धान बालीहरू किसानको त्यो पनि नष्ट भयो। अब यसको लागि के भन्दाखेरिमा तिनटै सरकारहरूले पूर्व तयारीका कुरा कोभिडमा पनि पूर्व तयारीका कुराहरू सूचना प्रवाहका कुराहरू नागरिकहरूलाई चाहिँ सचेत गराउने कुराहरू पूर्व तयारी नभएको कारणले गर्दाखेरिमा एकैचोटि समस्या आउँदाखेरि त्यसलाई सम्हाल्न सकिने अवस्था भएन।
अब हामी कुराकानीको अन्तिममा छौँ। विशेष गरेर आम नागरिकलाई मानव अधिकारको अनुभूति गराउन मानव अधिकार संस्कृतिको विकास गर्नका लागि 2022 कस्तो बाटो रोज्नुपर्छ अथवा कस्तो खालको अवस्था सिर्जना गर्नुपर्छ होला भन्ने लाग्छ यहाँ?
मुख्य कुरा के हो भने मानव अधिकारको 365 दिन अथवा 24 घण्टा ह्युमन राइट भन्ने हुन्छ संविधान र कानूनले जुन जिम्मेवारी दिएको छ आफ्नो तर्फबाट विषयगत जिम्मेवारी छ त्यो सबैले रेगुलरली योजनाबद्ध ढङ्गले सम्पादन गर्नुपर्ने हुन्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज शाखाका प्रमुख शङ्कर बहादुर रावल 2021 अनुभव साड्दै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको हामी अन्तिममा आइपुगेका छौं। यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्छ? कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np मा पनि पत्र पठाउन र रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।